यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरू बीचको सहकार्यका सम्बन्धमा छलफल। अख्तियारद्वारा पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ़दै गएको तथ्याङ्क। र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालको जीत।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठक भोलिसम्मलाई स्थगित भएको छ। प्रतिपक्षीको अवरोधका कारण आजै 15 मिनटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधि सभाको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकोले भोलि दिनको 1 बजे बस्ने गरी सभामुख जोल प्रसाद अर्यालले समय निर्धारण गर्नुभएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचिएको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरूद्ध गर्दै आएका छन्। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले विरोध कायम राख्दै अवरोध गरेका थिए। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध शुरू गरेपछि सभामुख अर्यालले सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्तापक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको भन्दै भूल सुधार गर्नुपर्ने अडान राख्नुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्तिका सम्बन्धमा संसदमा आएर जवाफ दिनुपर्छ भन्ने प्रतिपक्षीको तर्फबाट फोरूको अडान कायमै रहेको बताउनुभयो। नेपाली कंग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति भत्सना योग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसदप्रति उत्तरदायी बनेर जवाफ दिन माग गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले दिनुभएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै सीमानामा नेपाली सेना तैनात राख्नुपर्ने बताउनुभयो। सभामुख अर्यालले प्रतिपक्षी दलका सांसदहरूलाई बैठकलाई कार्यसूचीमा प्रवेश गराउन सहयोग गर्न पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध जारी राखेपछि उहाँले पहिले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा आज बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरू बीचको सहकार्यका विषयमा छलफल भएको छ। राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकोले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनालले सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो।
अहिले सदनमा जारी गतिरोध अन्त्यको लागि पार्टी सभापति रवि लामिछानेज्यूले अनुरोध गर्नुभयो। कति मुद्दाहरू लामो छलफल पश्चात मात्र समाधान हुन्छ र यसमा सरकारको तर्फबाट यसलाई स्पष्ट गर्ने गरी परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयले त्यसलाई आवश्यक पर्छ भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसाबमा सभापतिज्यूले राख्नुभयो र अरू दलहरूको तर्फबाट यसमा चाहिँ छलफल गरेर मात्रै हामी अगाडि बढौं भन्ने हिसाबको कुरा छ।
बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनु पर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाफदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो।
एउटा सार्वभौम देशको प्रधानमन्त्रीले अरू कुनै देशको चाहिँ भूमि मिचेको छ भन्ने कुरा यो चाहिँ गम्भीर विषय हो। प्रधानमन्त्रीको स्टेटमेन्ट प्रधानमन्त्रीले संसदमै आएर यसको जवाब दिनुपर्छ र स्पष्ट बनाउनुपर्छ। हामी संसद खोल्न तयार छौँ, हामीलाई संसद प्रत्यावरोध गर्ने अवरोध गर्ने कुनै हाम्रो रहर चाहना होइन। हामी पनि यसबाट मर्माहत रहेका छौँ, बजेट आएको छ, अरू इस्युजहरू छन् छलफल गर्नुपर्ने छ, तर संसद खोल्ने वातावरण बनाउनुहोस् भन्ने हामीले आग्रह गर्यौं।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा विपक्षी दल अल्पमतमा रहेको भन्दै बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउँदै कूटनीति सम्बन्धका विषयमा संवेदनशील भई अभिव्यक्ति दिनु आवश्यक रहेको औल्याउनुभयो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल, नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महर, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबीच समसामयिक तथा राजनीतिक विषयमा छलफल भएको थियो। पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार सिंह सहित वीरगंज महानगरपालिका ओडा नम्बर 3 का तत्कालीन ओडा सचिव भिकारी राय, तत्कालीन ओडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यसै गरी गृह मन्त्रालय छानबिन समितिका संयोजक र सदस्य तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल र सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका ओडा नम्बर 10 की रीता भट्टराई विरूद्ध सो मुद्दा दायर भएको छ। आयोगका अनुसार पर्साको वीरगंज महानगरपालिका ओडा नम्बर 3 र जिल्ला प्रशासन कार्यालय पर्साबाट जन्म दर्ता तथा नागरिकता बनाउँदा गलत लिखत तयार पारी सरकारी कागजात सच्याई नोक्सान गरी भ्रष्टाचार गरेको आरोप लागेको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लामपाटा च्याचौर क्षेत्र रानीसैनमा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा आएको जानकारी दिनुभयो। साथै बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी दिनुभयो। महानिरीक्षक कार्कीले प्रहरीसँग पर्याप्त स्रोत साधनको अभाव भएकोले अस्थायी संयुक्त सुरक्षा बेस बनाउन गृह कार्य भइरहेको बताउनुभयो। सशस्त्र प्रहरी बल महानिरीक्षक नारायण दत्त पौडेलले भौगोलिक रूपमा हुम्ला र बाजुराको सिमानामा पर्ने उक्त थलो निकै दुर्गम भएको बताउनुभयो। बैठकमा सांसद नारायण दत्त मिश्र, रोशनी मेचे, श्रीकृष्ण प्रसाद अधिकारी, सोनाम गेलजेन शेर्पा, किरण बाबु श्रेष्ठ, धर्मेन्द्र पासवानले सीमा विवादका कारण उब्जिएको विवादलाई छिटो र दीर्घकालीन रूपमा समाधान गर्न सुझाव दिनुभयो। जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खारपुनाथ गाउँपालिका 2 थालीका स्थानीय बीच विवाद शुरू भएको थियो। विवादमा कुटपिट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको संख्या बढ़ेको हो। प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने नाराका साथ यो दिवस मनाइएको छ। नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रबाट भएको अध्ययनका आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डाक्टर राजीव झाले जानकारी दिनुभयो। उहाँका अनुसार 2082 सालमा 3000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको छ। विक्रमसम्म 2081 यो संख्या 2600 थियो। शल्यक्रिया गरिएका ब्रेन ट्यूमरका बिरामी मध्ये पुरूष बढ़ी रहेको तथ्याङ्कमा उल्लेख छ। वरिष्ठ न्यूरो सर्जन डाक्टर झाले नेपालमा ब्रेन ट्यूमरका बिरामीको संख्या वर्षेनी बढ़िरहेको भन्दै प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहानै उठ्ने बित्तिकै बान्ता हुनु, कान नसुन्नु, छारे रोग हुनु, शरीरमा प्यारालाइसिस देखिनु जस्ता लक्षण ब्रेन ट्यूमरका हुन्। वीर अस्पतालले 2 वर्षदेखि निशुल्क ब्रेन ट्यूमर शल्यक्रिया गर्दै आएकोमा यो सेवा आगामी जून महिनासम्म उपलब्ध हुने डाक्टर झाले बताउनुभयो। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरूवा गरेको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली 2083ले साविकको 22 मन्त्रालयबाट 18 कायम भए अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुईवटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाई एकमात्र कायम गर्ने गरी कुल 23 जना सचिवको पदस्थापन र जिम्मेवारी हेरफेर गरिएको छ। 6 सचिवको विभिन्न निकायमा कार्यभार तोकी सरूवा गरिएको छ। नयाँ जिम्मेवारी अनुसार सचिव भूपाल बराललाई गण्डकी प्रदेश, चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालय, प्रमिला देवी बज्राचार्यलाई विज्ञान प्रविधि र नवप्रवर्तन मन्त्रालय, दीनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चिरञ्जीवी चटौतलाई नेपाल ट्रस्टको कार्यालय र सरजू कुमार वैद्यलाई जल तथा ऊर्जा कार्यालय ऊर्जा आयोगको सचिवालयमा सरूवा गरिएको छ। 6 जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। मध्य प्रदेशका सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तर पछिल्लो समय खस्किँदै गएको छ। सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर खस्किनुमा शिक्षक विद्यार्थी अनुपात नमिल्नु, विषयगत शिक्षकको अभाव हुनु, भौतिक संरचना पर्याप्त नहुनु, सरोकारवालाहरूले ध्यान नदिनु लगायतका समस्या देखिएका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई राम्रो सेवा सुविधा प्रदान गरे पनि मधेसको शिक्षाको गुणस्तर खस्किरहेको छ। मधेसका विद्यालयहरूमा शिक्षक विद्यार्थी अनुपात नमिलेको, मिले पनि शिक्षकले इमानदारी पूर्वक पढाउने नगरेको र केही शिक्षकले राम्रो पढाए पनि अभिभावक र विद्यार्थी सचेत नभएका कारणले शिक्षाको गुणस्तर खस्दै गएको छ। धनुषाका कपिलेश्वरका समाजसेवी रामबाबु यादव:
शिक्षाको स्तर सुधार गर्नलाई सर्वप्रथम यहाँको स्थानीय र अभिभावकको भूमिका हो मेन, र शिक्षकको पनि त्यतिकै भूमिका हुन्छ। हाम्रो विद्यालयमा त्यसको धेरै कमी महसुस हामीले गरिरहेछौँ। 20 वर्ष अगाडिदेखि यो स्कुलको शिक्षा उन्नतिको लागि म विरोध गरिरहेछु एक्लै, तर न यहाँको प्रतिनिधिले कुनै मतलब राखिरहेछ, न यहाँको समाजसेवीले।
सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुका विषयमा जनकपुर धामका एक सामुदायिक विद्यालयका शिक्षिका जगतारण कुमारी यादव:
शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षक मात्र होइन, अभिभावक, प्रधानाध्यापक, शिक्षा प्रमुख सबैको यसमा अहम भूमिका छ।
मधेस प्रदेशका जिल्लाहरूमा विज्ञान, गणित, अंग्रेजी, नेपाली विषयको सिकाइ उपलब्धि निकै कमजोर रहेको पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले जनाएको छ। शिक्षाको गुणस्तर सुधारमा जनप्रतिनिधिको अहम भूमिका रहन्छ। जनकपुर धाम वडा नम्बर 16 का वडा अध्यक्ष रामचन्द्र पजियार:
तराईतिरको हाम्रो शिक्षा धेरै गुणस्तरहीन भइसकेको छ, त्यसको लागि सरकारी जति स्कुलहरू छ त्यसमा टिचरहरूको बहाली या नियुक्ति गर्नलाई विषयगत टिचरहरू दिनु पर्यो। बोर्डिङ स्कुलमा पढाउने गरेका छन् जुन ठुला बडा व्यक्तिहरूले, त्यो सरकारी स्कुलमा पढाउने वातावरण बनाउनु पर्यो।
शिक्षाको गुणस्तर सुधारका विषयमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह:
धेरै यहाँ 50 वटा विद्यालय मध्ये थोरै विद्यालयहरू राम्रा पनि छन्। ग्रामीण भएका विद्यालयहरूको गुणस्तर सुधार्नु पर्ने आवश्यक छ। विषयगत शिक्षक ल्याएर यसका भौतिक संरचनादेखि लिएर पाठ्यक्रमदेखि पाठ्यपुस्तक सबै सुधार गर्नका लागि क्वालिटी एजुकेशनका लागि हामी लागि परेका छौँ।
शिक्षामा तीनै तहको फरक फरक अधिकार दिएका कारणले समस्या देखिएको छ। कुनै एक पक्षलाई बढी जिम्मेवारीका साथ अधिकार दिएको खण्डमा खस्केको शिक्षाको स्तरमा सुधार गर्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई 8 पटक म्याद थप गरेको छ। न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। सम्पत्ति शुद्धिकरण विभागले भट्ट र अग्रवाल विरूद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बीमा सम्बन्धी कसूर र धेतोपत्र ऐन सम्बन्धी कसूरमा छुट्टा छुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ। सीआईबीले बैंकिङ कसूरमा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका तीन स्थित फूलचोकी जंगल क्षेत्रमा मान्छे हराउने तथा सम्पर्कविहीन हुने घटना बढ़दै गएपछि सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। घना जंगल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक मौसम परिवर्तन हुने जोखिमका कारण विद्यालय तथा कलेजका विद्यार्थी एवं अन्य सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको हो। गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले सार्वजनिक विधामा फूलचोकी भ्रमणमा आउनेको संख्या बढ़ेको तर फर्कने क्रममा छोटो बाटो प्रयोग गर्न खोज्दा धेरैजसो व्यक्ति हराउने गरेको बताउनुभयो। भ्रमणका क्रममा समूह वा गाइडसँग मात्र यात्रा गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर मात्र जान, अपरिचित बाटो प्रयोग नगर्न तथा मोबाइल फोन, खानेपानी र आवश्यक सामग्री साथमा राख्न समेत उहाँले आग्रह गर्नुभयो। डिली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले प्रदान गर्दै आएको डाक्टर डिली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2082 वरिष्ठ चिकित्सक डाक्टर गौरी शंकरलाल दास र वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर रामप्रसाद पोखरेललाई संयुक्त रूपमा प्रदान गरिएको छ। साथै डाक्टर डिली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2026 संस्थागत तर्फ कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकालाई प्रदान गरिएको छ। आयोजित विशेष समारोहमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले पुरस्कार हस्तान्तरण गर्नुभएको थियो। राष्ट्रिय शान्ति पुरस्कारको राशि 1,00,000 रूपियाँ रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको मिन्डानाओ टापुको तटीय क्षेत्रमा आज गएको 7.8 म्याग्नेच्यूडको भूकम्पमा परि कम्तीमा 32 जनाको मृत्यु भएको छ। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार अझै धेरै मानिसहरू हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। अमेरिकी भौगोलिक सर्वेक्षण संस्था यूएसजीएसका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्नेच्यूडको शक्तिशाली पराकम्प गएको थियो। प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जारी गरेको सूचनामा फिलिपिन्स, इण्डोनेशिया, जापान र अस्ट्रेलियाको तटीय क्षेत्रमा सुनामीको लहर आउने सम्भावना रहेको बताएको थियो। चीनका राष्ट्रपति सी जिनपिङ 7 वर्षपछि पहिलो पटक उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नु भएको छ। दुई दिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग उच्चस्तरीय वार्ता गर्दै द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। विश्लेषकहरूका अनुसार यो भ्रमणले उत्तर कोरियामाथि चीनको प्रभाव पुनः बलियो बनाउने र बदलिन्दो अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा बेइजिङको भूमिका थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ। चिनिया सरकारी समाचार संस्था सिन्हुआका अनुसार शीसँग उहाँकी पत्नी पेङ लिवान, विदेश मन्त्री वाङ यी तथा चिनिया कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङ पुग्नु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बकेउता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अघि बढ़ाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समिति र प्राधिकरणका उप कार्यकारी निर्देशकहरूको छुट्टा छुट्टै बैठकमा मन्त्री श्रेष्ठले महसुल बकेउता लामो समयदेखि अल्झिरहेको र रकम समेत ठूलो रहेको हुँदा त्यसलाई छिटो फर्स्युट गर्न निर्देशन दिनुभएको हो। प्राधिकरण संचालक समितिको बैठकले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको र सो समितिले अब विद्युत महसुल जरिवाना लगायतका विवाद समिति मार्फत पुनरावलोकन गर्न सकिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बकेउता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइरहेको छ। महालेखा परीक्षकको हालै प्रकाशित पछिल्लो प्रतिवेदनमा विद्युत महसुल बकेउता 50,01,00,000 रूपियाँ बराबर रहेको देखाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक वर्ष 2083-84 को बजेटले अर्थतन्त्र सुधारका लागि सही पैसा समातेको बताउनु भएको छ। बजेट माथिको नीति सम्वाद कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सफलता कार्यान्वयनमा निर्भर हुने बताउनुभयो। उहाँले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरणमा सुधार, उत्पादन वृद्धि र रोजगारी सृजनाको आधारमा मूल्याङ्कन गर्ने पनि बताउनुभयो। अध्यक्ष श्रेष्ठले बजेटले अन्तशुल्क हटाएको भने पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकोले करको वास्तविक भार नघटेको तर्क थियो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढ़ाइएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो। हाल सुरुङ मार्ग भएर आवतजावत गर्ने सवारी साधनसँग अन्तशुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिम सहित प्राविधिक काम भइरहेको समेत उहाँले जानकारी दिनुभयो। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटी जेबी बीच यसअघि नै सम्झौता भइसकेको छ। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्याजित विधान समितिको सोमबारको बैठकमा आयोजना प्रमुख नेपालले आयोजनाको कुल भौतिक प्रगति 99.5% र वित्तीय प्रगति 96% भएको जानकारी दिनुभयो। दैनिक 8,000 सवारी साधन सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड़ बराबरको टोल शुल्क उठ्ने अपेक्षा आयोजनाले गरेको छ। नेपाल र चीन बीचको रसुवागढी नाकाबाट चालू आर्थिक वर्षमा 40 अर्ब भन्दा बढ़ी मूल्यका सामान नेपालमा आयात भएका छन्। रसुवा भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख भरत सिंह विकले चालू आर्थिक वर्षको साउनदेखि हालसम्म त्यस नाकाबाट 40 अर्ब 10 करोड़ रुपियाँ बराबरका चिनिया वस्तु नेपाल भित्रिएको जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। सिंगापुर स्थित सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङमाथि 19 रनको जीत निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको विजयी लक्ष्य पछ्याएको नेपाल 11.3 ओभरमा 2 विकेट गुमाएर 114 रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएपछि नेपाल र हङकङ बीचको खेल रोकिएको थियो। वर्षाका कारण खेल पुनः शुरू हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जीत हासिल गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रनको योगदान दिए। उनले 40 बलमा 8 चौका र 3 छक्काको सहयोगमा सर्वाधिक 65 रन बनाएका हुन्। यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए। रोहित पौडेलले 24 बलमा 35 रन जोडे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्त पाएको हङकङले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 188 रनको योगफल बनाएको थियो। बलिङतर्फ नेपालका लागि शेयर मल्लले 4 विकेट लिए। यसै गरी करण केसीले 2 विकेट लिए भने सन्दीप लामिछानेले 1 विकेट लिए। नेपालले सेमी फाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेमका लागि छनौट भइसकेका छन्। अण्डर 19 महिला राष्ट्रिय क्रिकेट अन्तर्गत घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोर्दा मधेसले भने लगातार दोस्रो जित निकालेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका 3 खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। सोमबार कालुङचोक मैदानमा कर्णाली विरूद्धको खेलमा मधेस 9 विकेटको फराकिलो अन्तरले विजय भयो। आफ्नो पहिलो खेलमा कोशीमाथि जीत निकालेको मधेसले लगातार दोस्रो जीतसँगै महत्वपूर्ण 4 अंक प्राप्त गरेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति कोशी प्रदेशका थोरै स्थानहरूमा मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम 19.8 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.7 डिग्री सेल्सियस, न्यूनतम 22.4 डिग्री सेल्सियस, वर्षा 11.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.3 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस र दिपालको अधिकतम 39.7 डिग्री सेल्सियस, न्यूनतम 21.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभा बैठक सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र दलहरू बीचको सहकार्यका सम्बन्धमा छलफल। अख्तियारद्वारा पर्साको वीरगंज महानगरपालिकाका प्रमुख राजेश मान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरको बिरामीको संख्या बढ़दै गएको तथ्याङ्क र एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेट छनौट खेलमा नेपालको जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।